تكلمي نا
تخوة يا كما
بي كش تكلمي نا
كجو تجاو
कुछ कहिए ना कुछ तो आखो
कोई गाल करो ना जी
लिखो तो आया ओ कोशे तो आखो चीजें बुगुश ना कुछ तो कहिए ओ मेरे सनम मोहब्बत कुछ तो कहिए ना
السلام علیکم سامعین, پروگرام ہے کچھ تو کہیے. میں ہوں آپ کی میزبان شہناز عزیز, پروڈیوسر ہمارے ارسلان شریف ہیں, اور پروگرام میں ایک بہت ہی محبوب شخصیت ہیں ہماری آج کی مہمان. لیکن اس سے پہلے کہ ہم ان سے آپ کا تعارف کروائیں, ایک جھلک ان کی آواز کی تو نہیں لیکن سنتے ہیں.
ایسا کرتے ہیں کہ ہم لورس روڈ سے آ جاتے ہیں
اور دو دو کی ٹولیوں میں آئیں گے.
بالکل.
اور یہ سارے پوسٹرز جو ہیں چھپا کے رکھیں گے
اور اہم ریگل جاب پہ جا کر انفر. اور یہ فلیک کارڈز چھپائیں گے کیسے؟
یہ بہت آسان طریقہ ہے. آخر یہ چادریں کب کام آئیں گی؟ یہ ایسے چھپ گئیں.
ایکسلنٹ, گڈ. اور اس طرح کریں گے کہ جو میگا فون ہے وہ ہم نجمہ کو دے دیں گے اور وہ صرف طے شدہ اسپیکر سنوائے گی بس.
ہاں, اینڈ No long speeches.
سارا موڈ آف کر کے رکھ دیا ہے. اگر حد ہوتی ہے کسی چیز کی بھی.
آہستہ رضوان, آہستہ بات کرو بیٹا.
کیوں آہستہ؟ اگر وہ سڑکوں پر جا کر شاؤٹ کر سکتی ہے ساری دنیا کے سامنے تو میں اپنے گھر میں کیوں آہستہ بولوں؟
رضوان بیٹے, ہم صرف نبیلا کو سمجھا سکتے ہیں.
تو آپ کیوں نہیں سمجھاتے اسے؟ کتنی بار کہا ہے, سر پہ چڑھا رکھا ہے آپ نے اسے.
کیا مصیبت ہے بھائی جان, ساری آپ کی آواز ادھر آ رہی ہے. آپ کو کسی کی عزت کا خیال نہیں ہے؟
لو سن لو, مجھے کسی کی عزت کا خیال نہیں ہے. تم کیا کر رہی ہو ہم سب کے ساتھ؟ کچھ اندازہ ہے تمہیں؟
میں جو کچھ بھی کر رہی ہوں اپنے سوچ کے حساب سے کر رہی ہوں. آپ کا کیا بگڑتا ہے؟
ہمارا کیا بگڑتا ہے؟ ساری فیملی میں مذاق بنا ہوا ہے. نبیلا ناما اینگری ینگ وومن.
تو سامعین, تھوڑی سی میں تصحیح کر دوں, یہ میں نے غلط کہا کہ ان کی آواز نہیں, ان کے ایک ڈرامے سے کی آواز تھی, اور بہت سے آپ میں سے پہچان گئے ہوں گے. مدیحہ گوہر صاحبہ ہماری مہمان ہے. السلام علیکم مدیحہ. مدیحہ,
السلام علیکم.
میں نے یہ جو ٹکڑا نکالا, جی السلام علیکم, میں نے یہ جو کلپ نکالا آپ کے ایک پلے سے نیلے ہاتھ سے, مجھے ایسا لگتا ہے, ویسے اس کے مصنف بھی آپ کے شوہر ہیں شاہد محمود ندیم صاحب, مجھے ایسا لگتا ہے کہ یہ آپ ہی کا جو آپ کا کردار ہے, آپ خود جو ہیں, یہ کردار ایک طرح سے اسی کی عکاسی کرتا ہے. کس حد تک صحیح ہے میرا خیال؟
جی, مطلب کسی حد تک صحیح ہے, لیکن میں یہ بات کہنا چاہتی ہوں کہ یہ پلے جو تھا, یہ میں جو ضیاءالحق صاحب کے قوانین جو تھے, جو کہ بہت ہی ڈسکریمنیٹری تھے عورتوں کے خلاف, مائنورٹیز کے خلاف, تو یہ اس سلسلے اس کانٹیکسٹ میں یہ بنایا گیا تھا, اور 89 میں اسے مطلب اس پلے کو لکھا گیا اور پروڈیوس کیا گیا تھا نیلے ہاتھ, اور اس میں میں ایک ویمنز ایکٹیوسٹ کا رول پلے کر رہی ہوں, اور میں ان ریئل لائف بھی ایک جو ہماری ویمنز موومنٹ تھی پاکستان کی, ویمنز ایکشن فورم, اس کی ایک میں ممبر تھی, اور ان جو یہ بالکل جو قوانین بنے تھے, ڈسکریمنیٹری لاز جو بنے تھے, اس کے خلاف جو ایک موومنٹ شروع ہوئی تھی پاکستان میں, لاہور میں 12 فروری 1983 کو ایک ہم لوگوں نے پروٹیسٹ کیا تھا, جو کہ بہت بری طرح اس کو لاٹھی چارج کیا گیا اور پھر ہم لوگ اریسٹ ہوئے, جیل بھی گئے. تو یہ اس حد تک تو صحیح ہے, لیکن جو سیریل تھا نیلے ہاتھ, اس میں تو وہ کافی طویل عرصہ رہتی ہے نبیلا نعمان جیل میں, اور اس دوران بہت سی ایسی عورتوں سے ملتی ہے جو کہ مختلف جرائم جرائم کی وجہ سے یا جو الزام لگے ہیں ان کی وجہ سے وہ جیل میں ہیں. اور اس میں تو یہ پلے جو ہے اس میں تو جیل ایک قسم کا ایک سہارا ہے ہمارے پورے معاشرے کا, جس میں کہ جو اخلاقی نارم ہیں اور جو نئے قوانین بن رہے تھے جو کہ ڈسکریمنیٹ کر رہی تھی عورتوں کے خلاف, اس کے بارے میں ایک الگ الگ ہر ایک قسم ایک الگ کہانی ہوتی تھی. تو میں نے خیر اتنا لمبا عرصہ تو نہیں گزارا جیل میں, کچھ ہفتے میں جیل میں تھی دولت کے زمانے میں. تو یہ لیکن میرے شوہر جو ہیں شاہد ندیم جنہوں نے لکھا وہ ایک لمبا عرصہ ایک سال انہوں نے تقریباً میاں والی جیل میں گزارا تھا, اس کے دوران ضیاء کے خلاف ڈیموکریسی کی موومنٹ چل رہی تھی.
اچھا مدیہ, اگر آپ کے گھر میں کوئی بھی اور ہے تو ان سے کہیے گا کہ ہمارے فون وہ اٹھا لیں اگر گھنٹی بجے, آپ ہم سے بات کرتی رہیے کیونکہ لائن میں تھوڑا شور ہے, تو ہم آپ کے دوسرے فون میں بھی کوشش کر رہے ہیں. تو آپ کے گھر میں اگر کوئی اور ہوں اور وہ اس فون کو اٹھا لیں جب گھنٹی بجے, تو پھر ہم دیکھتے ہیں کہ اگر اس پہ لائن ہمیں بہتر ملتی ہے, لیکن آج کچھ ٹیلی فونوں میں ہے ہی خرابی اس طرح کی.
میں مجھے خود ہی
جی ہاں کہ ہم کر رہے ہیں فون جو ہے, آپ اس کو اٹھا کے دیکھیے, ہو سکتا ہے کہ اس میں کچھ تھوڑی سی بہتر ہمیں لائن مل جائے. جی آپ اٹھا لیجیے وہ والا فون. جی سمین, ہماری مہمان جیسا کہ میں نے آپ کو بتایا مدیہ گوہر صاحبہ ہیں ہمارے ساتھ لاہور سے, دوسری لائن پر وہ ہیں کیونکہ لائن میں تھوڑی سی خرابی تھی, ہم کوشش کر رہے ہیں ان کو دوسرے فون سے ملانے کی. ہم چاہتے ہیں کہ ان کی آواز جتنی حد تک بہتر ہو آپ تک پہنچے. آپ اگر فون کرنا چاہیں پروگرام کے دوران تو آپ کو معلوم ہے ہمارا ٹول فری نمبر پاکستان کے لیے 0800-77789, یہ ہمارا نمبر ہے, آپ اس پر ہمیں مفت کال کر سکتے ہیں. اور بھارت کے سننے والوں سے معذرت خواہیں, ہمیں پتہ ہے بہت سارے آپ میں سے ہمارا پروگرام سنتے ہیں خاص طور سے کشمیر میں, لیکن بدقسمتی سے وہاں کے لیے ٹول فری نمبر ہمارے پاس نہیں. لیکن اگر آپ ایک مختصر فون ہمیں کر کے نمبر دے دیں تو ہم آپ کو پھر خود فون کر لیں گے. جی مدیہ, اب کچھ میرا خیال ہے تھوڑا شور کم ہوا ہے, تو آپ بات کر رہی تھیں تو مجھے یہ تو اندازہ ہے کہ اس میں نہ صرف یہ کہ کرداروں کے لحاظ سے یا جیل میں طوالت کے لحاظ سے, بلکہ اس لحاظ سے بھی کہ میرا نہیں خیال کہ آپ کے خاندان میں کوئی اس طرح کا ریزینٹمنٹ تھا جیسا کہ اس پلے میں دکھایا گیا. میرا خیال ہے کہ آپ کا خاندان کافی حد تک روشن خیال ہے ان معاملات میں.
جی جی بالکل, میری والدہ خاص طور پہ اور میری بہن فریال گوہر اور ہم سب بہت ہی ایک پولیٹیکلی اویئر فیملی سے میرا تعلق تھا. اور بہت ہی میں چھوٹی تھی جب مجھے مثلاً جیسے 71 کا جو واقعہ ہوا جب بنگلہ دیش بنا, تو میں اسکول میں تھی لیکن شاید ان چند پاکستانیوں میں سے تھی اس ایج کی جن کو کہ احساس تھا کہ کیا ہو رہا ہے بنگلہ دیش میں. اور اس وقت میں بہت اسکول میں ہی تھی, میرے خیال میں کوئی میری شاید 14 سال عمر تھی. اور اسی طرح ویتنام کی مجھے یاد ہے جب وار چل رہی تھی لیٹ 60s میں 70s میں, تو میں اپنی والدہ کے ساتھ گئی تھی ایک دفعہ, ایک ویتنامیز نارتھ ویتنامیز ڈیلیگیشن پاکستان آیا تھا تو ان کو ریسیو کرنے. تو وہ کافی ایک چھوٹی عمر سے ایک پولیٹیکل کانشیسنیس ایک سوشل اویئرنیس تھی ہم نے, اور اس کی وجہ سے پھر کام میں بھی وہ بات آئی اور پھر شادی بھی میری شاہد سے ہوئی جو کہ خود اپنے طور پہ ایک ایکٹیوسٹ تھے, ٹریڈ یونینسٹ تھے. اور جیسے میں نے بتایا جیل اصل جیل انہوں نے کاٹی تھی, میں بھی رہی ہوں کوٹ لکھپت جیل میں لیکن ناٹ فور ٹو لانگ, ایسے دو ہفتوں کے لیے تھی. تو لیکن اس سے ہی ایکچولی یہ جو پلے تھا نیلے ہاتھ, یہ بیس تھا ایک, اس کا بیسس بیسکلی ایک پلے ہے بری جو کہ اجوکا تھیٹر کا کے لیے پہلا پلے تھا شاید نے جو لکھا, اور ہماری شادی سے پہلے ہی لکھا انہوں نے, اور اس میں ان کے اپنے ایکسپیرینسز جیل کے بھی تھے. اور میرا یہ تھا کہ چونکہ جب ہم لوگ پہلی دفعہ اریسٹ ہوئے تو یہ زیادہ تر مڈل کلاس عورتیں تھیں اور کچھ پولیٹیکل ورکرز تھیں, لیکن جب ہم لوگ جیل گئے تو ہمیں انہوں نے پہلے بالکل جو عام عورتیں تھیں یعنی جو سی کلاس ہوتا ہے ایک رات وہاں پہ ہمیں ٹھہرایا, حالانکہ پولیٹیکل پرزنرز کو یوزلی وہ بی کلاس دیتے ہیں. تو اس دوران جو ملاقاتیں ہوئیں اور جو عورتوں کو وہاں دیکھا جو خاص طور پہ یہ حدود آرڈیننس کے تحت وہاں پہ مطلب جیل میں تھیں, तो वो मतलब उसका बहुत मुझ पे एक इम्पैक्ट हुआ. और तो ये मिले जुले एक्सपीरियंसेस थे शाहिद के भी और मेरे भी, क्योंकि दोनों ने एक्सपीरियंस किया था. जाहिर वो जनाना जेल में नहीं जा सकते थे. मैं फिर जब ये सीरियल बना तो एक मुल्तान जेल चूंकि सबसे बड़ा जेल है औरतों के लिए, तो मैं वहां गई और इजाजत लेके फिर अंदर भी गई और हैरान हो गई कि ज्यादातर जो वहां पे मेरे ख्याल में 80% औरतें जो थी उस वक्त, ये मैं 1989 की बात कर रही हूँ, वो हदूद केसेस में वहां पे कैद थी. इवन मुझे याद है एक बूढ़ी को 75 साल की अम्मा थी, वो भी मतलब हदूद में वहां पे उनको, क्योंकि झूठे इल्जाम लगते थे औरतों से. जाहिर
सबसे आसान ये तरीका था किसी को सजा दिलवाने का कि उस पे ये इल्जाम लगा दिया जाए जिसमें कोई.
जी जी, जैसे जैसे हमारा ब्लैस्फेमी लॉ है, वो भी बहुत बेहतरीन तरीका है लोगों को मतलब अपना बदला लेने के लिए. और ज्यादातर जो केसेस होते हैं वो यही होते हैं, झूठे केसेस होते हैं और लोग इल्जाम अपना लगाते हैं, मुख्तलिफ नौयत के झगड़े होते हैं और उस वजह से, और तभी ये मतलब हमारी माइनॉरिटीज भी इसकी वजह से सफर कर रही हैं. और मुसलमान, बल्कि ब्लैस्फेमी के लॉ में जो ज्यादातर लोग जिन पे इल्जाम लगते हैं और वो अरेस्ट होते हैं, वो ज्यादा मेजोरिटी तो मुसलमानों की है. क्योंकि ये लॉ ही ऐसा है कि इसको मतलब जिस तरह मिस यूज किया जा रहा है पाकिस्तान में, उसकी तो कोई इंतहा ही नहीं है. और ये अभी जो मुमताज कादरी को सजा मिली और उसके बाद जो जिस किस्म का रिएक्शन हुआ एक खास तबके में, उससे ही समझ आ जाती है कि अभी हमारे माशरे को बहुत, अभी बहुत हमें टाइम लगेगा एक रैशनल माइंडसेट अपनाने के लिए.
मैं बल्कि यही कहना चाह रही थी कि 80s में आप एक्टिव रहीं इन तमाम चीज़ों में, शुरू किया आपने, आपने भी और शाहिद साहब ने भी. लेकिन अगर आपकी सूरत हाल देखें, और जैसे अगर ड्रामे माशरे का अक्स होते हैं, और ख़ास तौर पे मैं आपके जो हस्बैंड हैं उनके ड्रामों के को सुन के कह सकती हूँ कि वो बहुत कोशिश करते हैं कि ये जो कुछ एक जागीरदाराना निज़ाम है या जो जबर है इसके ख़िलाफ़ लिखें. तो एक मैं झलक सुनाना चाहूँगी एक औरत की कहानी उसी जेल से, क्योंकि आपने अभी जिक्र किया कि मुख्तलिफ खवातीन आपको मिली, तो एक छोटी सी झलक मैं सुनवा दूं, उसके बाद हम आगे बात करते हैं.
जी,
किसको कत्ल किया था तुमने?
कत्ल? कौन सा कत्ल? मैंने कत्ल किया? मैंने कत्ल किया? किसने कहा मैंने कत्ल किया? मैं तो खुद कत्ल हुई हूं. तुम्हें नहीं पता मैं खुद कत्ल हुई हूं? कितनी बार मैं कत्ल हुई हूं? बार बार कत्ल हुई हूं. जालिमों ने मेरे टुकड़े टुकड़े कर दिए, मेरी बोटी बोटी कर दी. मैं कत्ल हुई हूं. मैं मकतूल कत्ल कर सकती हूं. मैं मकतूल कत्ल कर सकती हूं.
तुम्हें अपने लिए नहीं तो अपने बच्चों के लिए जिंदा रहना चाहिए.
बच्चों के लिए? बच्चों के लिए?
बच्चे, मेरे बच्चे, मेरे बच्चे. क्या हुआ तुम्हारे बच्चों को? कहाँ चले गए तुम्हारे बच्चे?
तो ये एक झलक उसी नीले हाथ से ही थी. मैं ये सोच रही थी
रूही बानो ने बहुत जबरदस्त रोल किया था. और ये कहानी थी एक औरत की जो कि जिंदगी से तंग आके और अपने हालात से तंग आके, अपने शोहर के जबर से, जुल्म से तंग आके, तो वो नहर में छलांग लगा देती है बच्चों समेत, जो कि बहुत एक आम वाकया है. मतलब ये तकरीबन रोजाना मतलब ये खबर आई ही होती है. और इस बेचारी के साथ ट्रेजेडी ये हुई कि बच्चे सारे डूब गए लेकिन ये इसको बचा लिया गया, तो वो फिर बिल्कुल पागल हो जाती है. तो रूही ने बहुत खूबसूरती से ये रोल किया था. और ये हर किस्त में एक्चुअली उसने एक खास बात ये भी थी नीले हाथ की कि हर किस्त में एक डिफरेंट कहानी एक डिफरेंट स्टोरी थी और ये उस जमाने की जो बिल्कुल हमारी बहुत ही नामवर जो एक्ट्रेसेस थी जैसे रूही थी उषा अंसारी थी उज्मा गिलानी थी इन सब की मतलब प्रेजेंस हर एपिसोड में होती थी तो ये मेरा तो फेवरेट ये प्ले हमेशा से रहा
बहुत
तो,
अच्छा प्ले है इस प्रोग्राम को करने का जो एक हमेशा मैं सोचती हूँ फायदा मुझे है वो ये कि जब कोई भी आते हैं मेहमान हमारे और मैं उनकी चीजें सुनती हूँ तो एक तरह से वो सारी यादें ताज़ा हो जाती हैं ये पुराने ड्रामे सुन के इतना मतलब मुझे खुशी भी होती है और ये मैं सोचती हूँ कि जितना गहरा माशरे का शऊर उस ज़माने में था बल्कि अब ये शायद क्योंकि कमर्शियल ज़्यादा हो गया है सारा मामला तो उतना हमें नहीं नज़र आता तो रूही के लिए बल्कि मैं पूछना चाहती थी बहुत खूबसूरत वो एक्ट्रेस थी तो कहाँ हैं वो रूही बानो
बस उनका बहुत बुरा हाल है वो ज़हनी तौर पे ठीक नहीं है और उनका उनके केयर करने वाला कोई भी नहीं है मैं मतलब कुछ अरसा पहले मिली थी उनसे बीच में कुछ कोशिश की गई थी कि उन्हें रिहेबिलिटेट करके टेलीविजन पे दोबारा लाया जाए लेकिन वो शी इज़ वेरी डिस्टर्ब्ड और बट अनफॉर्चुनेट बात यह है कि कोई मतलब जिस तरह हमारे यहाँ होता है के एक स्टेट लेवल पे कोई मतलब हेल्प नहीं है उनकी एंड शी इज मतलब बहुत बुरे हालात में है बहुत अफसोस से ये कहना पड़ता है क्योंकि ये हम लोग हमारे यही फन की कदर है इस मुल्क में और फनकारों की इतनी अजीम फनकारा थी
बहुत बड़ी फनकार कोई बल्कि मैं ये मकसद नहीं है मेरा कि जैसे कि कुछ लोगों का ख्याल होता है कि चूँकि मदिया गौहर या शाहिद साहब एक्टिव हैं तो पूरे ज़माने की जिम्मेदारी उन पर डाल दी जाए लेकिन मैं हमेशा ये बात सोचती हूँ मदिया के मतलब शायद कुछ लोगों को मिलकर इस पर बहुत संजीदगी से काम करना चाहिए और वो ज़रूरी नहीं कि आप कोई ग्रुप कर सकता है इतना पैसा है पाकिस्तान में लोगों के पास तो रूही बानो जैसे फ़नकारों के लिए कोई ऐसा कोई होम क्यों नहीं बनाया जा सकता जिसमें ये फ़नकार जो तन्हा रह जाते हैं बीमार होते हैं वो अपनी ज़िंदगी गुजार सकें क्योंकि लोगों ने कितना कुछ दिया है हम सबको
बिल्कुल बिल्कुल नहीं यहाँ पे तो इस किस्म का कोई एहसास ही नहीं है और अगर कोई करे तो बहुत अच्छी बात है बल्कि मैं तो कहूँगी कि इवन जो पाकिस्तानी बाहर रहते हैं और जिनके पास वसाइल हैं और एक कॉन्शियसनेस है वो इस चीज़ में भी मतलब एक कुछ कंट्रीब्यूट कर सकते हैं लेकिन जनरली हमारे यहाँ देखे ना फन का की तरफ जो एक रवैया है वो मतलब नहीं है ऐसा जैसे आप और मुल्कों में देखते हैं इवन हमारे बहुत दूर जाने की जरूरत नहीं है मतलब इंडिया में जिस कदर पजीराई होती है फनकारों की हमारे इर्द गिर्द के तमाम मुल्कों में वो पाकिस्तान में एक दफा आप आउट ऑफ साइट हो जाएं तो बिल्कुल फिर आउट ऑफ माइंड हो जाते हैं और नो वन रिमेम्बर्स यू एंड यू आर मतलब बेसिकली फॉरगॉटन तो जनरली आई थिंक एक रिफ्लेक्शन है हमारे माशरे की जो बेहिसी है और एपथी है जो कि बढ़ती जा रही है दिन ब दिन पाकिस्तान में क्योंकि इतना कुछ यहाँ पे हो चुका है कि लोग बेहिस हो चुके हैं टू लार्ज एक्सटेंट
जी तो आपका जो एक ज़ाहिर है वो भी पैशन होगा आपका पढ़ाना आप पढ़ाती रही और उसके बाद नज़र हो गए इसी आपके जो एक्टिविस्ट आप हैं और औरतों के मसाइल सोशल इश्यूज पे जो आप इत्तेजाज करती रहीं थोड़ा सा हमारे सुनने वालों को बताइए क्योंकि सुनने वाले बहुत से तो शायद आपको ड्रामे के ही हवाले से जानते हैं उनको अंदाज़ा नहीं होगा मदिया कि आपने एक तरह से कितना बड़ा काम किया है उस ज़माने में जबकि वाकई नौजवान जो ख़वातीन थीं उनका सड़कों पर निकलना और इस तरह से आवाज़ उठाना बहुत मुश्किल था और साथ साथ मैं ये भी आपसे कहूँगी कि हमने बात की ज़ियाउल हक साहब के दौर की कि उस ज़माने में जो कुछ हुआ लेकिन अगर देखा जाए तो उसके बाद के दौर में भी गालिबन जब आप अरेस्ट हुई वो तो आर्मी का दौर नहीं था या वही दौर था جب آپ گرفتار ہوئیں تو اسی زمانے زہلق صاحب کے زمانے میں ہوئی تھی آپ گرفتار؟
ہاں ہاں بالکل، وہ لیکن تب وہ مطلب یہ مجلس شورا وغیرہ کا ڈھونگی تھا نا، تو ماشاء اللہ تو ایسا، لیکن ضیاء کا ہی زمانہ تھا نا یہ، جب 83 کی بات تھی نا یہ.
اچھا
جی جی 83 کی بات تھی، اور یہ جو قانون شہادت انہوں نے بنایا تھا جس میں کہ عورت کی گواہی جو ہے وہ مطلب آدھی ہوتی ہے، بیسکلی اس کے خلاف یہ پروٹیسٹ مارچ تھا جو ریگل چوک سے ہم لوگ ہائی کورٹ کی طرف جا رہے تھے، اور پھر بہت بری طرح ہماری پٹائی ہوئی ہے. جالب صاحب بھی موجود تھے، انہوں نے اپنی بہت جو ایک نظم جو کہ بعد میں ایک وہ بالکل اینتھم بن گیا ویمنز موومنٹ کی، وہ انہوں نے وہاں پہ سنائی، اور ان کو بھی مارا پولیس نے، اور مجھے بھی کافی چوٹیں لگی تھیں ان دنوں. میں ایکچولی میں پڑھا رہی تھی سمن آباد کالج میں، میں انگلش کی لیکچرر تھی، اور ایز اے گورنمنٹ سروینٹ چونکہ آپ کو نہیں اجازت ہوتی پولیٹیکل ایکٹیویٹیز میں حصہ نہیں لے سکتے، تو مجھے اس پہ ظاہر ہے پھر میرے خلاف ایکشن لیا گیا تھا، اور مجھے میری سروسز کو پھر ٹرمنیٹ کر دیا گیا تھا. اور اسی دوران مجھے اسکالرشپ مل گیا تھا انگلینڈ لندن جانے کا، لندن یونیورسٹی میں ماسٹرز کرنے کا تھیئٹر اسٹڈیز میں ہی، تو میں پھر وہ موقع دیکھ کے تو میں پھر لندن چلی گئی، اور اس تبھی اور اسی وقت 1984 میں اجوکا تھیٹر شروع کیا تھا میں نے کچھ اپنے ہم خیال دوستوں کے ساتھ، اور جس کا مقصد تھا کیونکہ ٹیلی ویژن میں نے پھر چھوڑ دیا، کیونکہ ٹیلی ویژن پہ پھر یہی ہونے لگا کہ ٹیلی ویژن کے جو ڈرامے تھے وہ ایک بہت بڑا پروپیگنڈا ٹول بن گیا تھا اس حکومت کے لیے، اس آئیڈیالوجی کو، اس نظریے کو پروپیگیٹ کرنے کے لیے. اور ہمارے بہت مایا ناز جو رائٹرز تھے، مثلاً اشفاق احمد، بانو قدسیا اور لوگ بھی، وہ کوآپٹ ہو گئے بالکل، اور وہ ماؤتھ پیسز بن گئے ضیاء الحق کی اس زہریلی آئیڈیالوجی کی، جس میں کہ اس قسم کی چیزیں فیڈ ہو رہی تھیں لوگوں کے ذہنوں میں کہ عورت کا جو مقام ہے وہ چادر اور چار دیواری میں ہے، اور جو بھی ورکنگ وومن ہے وہ ایسا پلے. بلکہ مجھے بھی آفر ہوا تھا، پھر میں نے ریفیوز کر دیا. میں نہیں، میں نے کہا میں، میرا ایک ضمیر ہے اور میرے اپنی ایک سوچ ہے، اور میں اس قسم کے میسیجز جو ہیں وہ لوگوں تک نہیں پہنچا سکتی. اور آپ کو پتا ہے اس وقت پی ٹی وی ایک ہی چینل تھا، اور ایک کیپٹیو آڈینس تھی، کیونکہ اور تو کچھ لوگوں کو دیکھنے کو نہیں ملتا تھا. اور جب اس قسم کی پروپیگنڈا، زہریلی قسم کا مطلب جو پروپیگنڈا، جب آپ لوگوں کے مائنڈز کو ایک بدلنے کی کوشش کرتے ہیں، برین واش کرنے کی کوشش کرتے ہیں ڈراموں کے ذریعے سے، تو یہ بہت ایک خطرناک ٹرینڈ تھا. اور بڑی افسوس سے مجھے کہنا پڑ رہا ہے کہ اتنے ہمارے نامور جو رائٹرز تھے انہوں نے ساتھ دیا اس بہت ہی بھیانک اور خوفناک جو ایک ارادے تھے ضیاء الحق اور ان کے اس رجیم کے، ان کی سوچ کے. اور وہ ڈیمیج جو ہے میرے خیال میں وہ ابھی تک نہیں، مطلب ہم اس سے نہیں نکل سکے. تو میں نے پھر ٹیلی ویژن اس وجہ سے چھوڑ دیا کہ سارے ڈرامے اس قسم کے ہو رہے تھے، اور وہ بھی بلکہ ایسے لوگوں کو پھر بین کرنا شروع کر دیا جو کہ بہت آؤٹ اسپوکن تھے اور اس مطلب حکومت کے خلاف جو آواز اٹھا رہے تھے. اور میں ویمنز موومنٹ میں تو تھی اور میری ایکٹیویزم تو جاری تھی، لیکن ظاہر ہے فنکار اندر سے فنکار ہی ہوتا ہے، اور آپ کی سب سے زیادہ خواہش ہوتی ہے کہ آپ اپنا جو آپ کی کریٹو امپلسز ہیں اس کو کسی طرح سے ایکسپریشن ملے. تو پھر میں نے تبھی اسی دوران جب یہ سب ایکٹیویزم کا دور چل رہا تھا، تو 1984 میں ہی میں نے یہ اجوکا تھیٹر کی بنیاد رکھی یہیں لاہور میں، اور پلیز ہم نے گھر کے اندر شروع کر دیا. میری مدر کا گھر بڑا سا، وہاں ایک لون تھا اور ہم نے وہاں شروع کر دیا، کیونکہ الحمرا اور ایسی جگہوں پہ جو آرٹس کاؤنسل تھی وہاں پہ تو اتنی سخت سینسرشپ تھی کہ ہم کچھ نہیں کر سکتے تھے، مطلب سچ تو بول ہی نہیں سکتے تھے کیونکہ پولیٹیکل ایکٹیویٹی تو ساری بند تھی. اور جب ہم نے یہ پلیس شروع کیے، اور میں آپ کو دلچسپ بات بتاؤں کہ اب میں یہ 84 کی بات کر رہی ہوں، 32 سال ہو جائیں گے جوکا کو نیکسٹ، مطلب مئی 1984 میں ہم لوگوں نے شروع کیا تھا کام. اور پہلا پلے ہمارا था जलूस के नाम से था, जो कि एक इंडियन प्ले की अडेप्टेशन थी, और हमने उसको अडेप्ट इस तरह किया कि जो एक मिलिट्री मुल्ला नेक्सस जो फिर आने वाले सालों में जो इतना डेवलप हुआ और जिसकी वजह से एक तबाही आई इस मुल्क में, मतलब उसकी पेशन गोई थी उस प्ले के अंदर। और बस फिर वो अजोका जो मतलब हम लोगों ने घरों में शुरू किया, वहां से भी हमें फिर बंद कर दिया गया कि जी घर में आप ये नहीं कर सकते, जो लोग आते थे उनको मतलब हमारी एजेंसीज वगैरह उन्हें तंग करती थी हमारी ऑडियंस को। और फिर हम थोड़े कुछ सालों बाद हम लोग गोटे इंस्टीट्यूट जो जर्मन कल्चरल सेंटर था वहां पे शिफ्ट हो गए, वहां पे हमने परफॉर्मेंसेस शुरू कर दी। और आहिस्ता आहिस्ता क्योंकि सेंसरशिप बहुत ज्यादा थी,
थोड़ा सा मैं यहाँ पे आपको इसलिए थोड़ा सा रोकूंगी आपको मरिया कि हमारे दो कॉलर्स हैं लाइन पे और आज हमारी कॉल्स बहुत दो दफा दो लोग वैसे उनकी कॉल ड्रॉप हो चुकी है, तो हम उनका सवाल ले लें और फिर इसी पे आगे बात करते हैं। फिरा मोहम्मद साहब है एबटाबाद से। जी फिरा मोहम्मद साहब अस्सलाम वालेकुम।
शनाजबा जी बहुत शुक्रिया, काफी होल्ड की है माशाल्लाह, मदिया गौर सभा को लिया, हमें बड़ी खुशी हुई है सुनने वालों को सभी को। तो मैंने ये था कि माशाल्लाह इन्होंने जला की सो कॉल्ड इस्लामाइजेशन के खिलाफ बड़ा काम किया है, बड़ी खुशी हुई है। मैंने पूछना ये था कि एक तो वो उन्होंने नज्म का नाम नहीं बताया, मैंने जो हिस्ट्री पढ़ी थी उसके मुताबिक ये था कि वो नज्म का नाम जब ये हाईकोर्ट जा रही थी तो पिटे सड़क के बीच, ये नज्म अबीब जाला साहब ने फिर वो सुनाई थी इनको हाईकोर्ट।
अच्छा, तो ये तो अब मधिया बता सकेंगी। मधिया
ये ठीक, ये हम हंसती औरतें, ये बिल्कुल सही कह रहे हैं कि ये बिल्कुल सड़क के बीच उन्होंने ये नज़म सुनाई थी और वो हमने मतलब वो उस वक्त बहुत बुरी तरह उनको बटके लाठी जो है वो सर पे लगी थी और वो जख्मी हो गए थे जालिब साहब, तो ये बिल्कुल सही कह रहे हैं कि ये ही हुआ था
इनका। फोन कट गया लेकिन गालबन ये वो नज्म सुनना चाहते थे आपसे, अगर आपको याद हो।
मुझे नज्म एक्चुअली मैं बड़ी मेरी मेमोरी है मैं, वो मैं नज्म तो मुझे याद नहीं है लेकिन ये वाकया तो जाहिर है बिल्कुल अभी याद है।
अच्छा,
तो बस फिर जैसे
अच्छा एक और कॉलर है मुरीद खान जी। मुरीद खान है हमारे साथ मियांवाली से। जी मुरीद खान
जी। अस्सलाम वालेकुम जनाब, दोस्त शेयर कर रहा हूँ। मैं नदिया साहब को ये कहूँगा कि मैं हम माजरत खां हैं कि आपके खामोद मियांवाली जेल में रहे हैं, हमें बहुत अफसोस है। लेकिन मैं ये कहूँगा कि ये जो अमरियत का दौर और अभी जो जमहूरियत का दौर है अभी, और उसमें क्या फर्क है, अभी आप क्या महसूस करते हैं जो हकूक नस्वां दिल के बारे में थोड़ी सी बात करें।
जी मेरा ख्याल है कि मैं मुरीद खान ने जो बात पूछी मैं भी पूछना चाहती थी मधिया, क्योंकि उसके बाद भी जो कुछ एक्शंस हुए और मुख्तलिफ आपका मसलन जो बुर्का विगेंजा था उस पर पार्लियामेंट में बात हुई, पाबंदी लगाई गई, तो इस तरह के एक सिलसिला है, तो आपको क्या नज़र आता है जो जमहूरी हमारी हुकूमतें हैं उनके जमाने में जो सूरत हाल है और जो माशाल्लाह के तहत रही उसमें?
जी देखिए बहुत अच्छा सवाल है, और ये तो था कि मार्शल लॉ के ज़माने में जिस किस्म की सेंसरशिप मतलब हर जगह थी, मीडिया पे थी, टेलीविजन पे थी, मतलब हर जगह इतनी ज़्यादा सेंसरशिप थी, पॉलिटिकल एक्टिविटी सारी बैन थी, उस किस्म की सेंसरशिप और पाबंदियां तो अब तो नहीं है। लेकिन ये है कि जो मैं जैसे मैंने पहले कहा कि जो बीज तब बोए गए थे और वो उनका जहर जो है वो अभी भी जो है वो बल्कि ज्यादा ही फैल रहा है, क्योंकि जिस तरह हमारी टेक्स्ट बुक्स चेंज की गई, जिस तरह हमारा खासतौर पे हिस्ट्री का, इस्लामियात का, पाकिस्तान स्टडीज का जो निसाब है, मतलब जिस किस्म की उसमें हेट मटेरियल है और जिस किस्म की हेट्रेड तभी उन्हीं दिनों में, मतलब उस दौरान उस दौर में जब ये सब कुछ डाला गया निसाब के अंदर और जाहिर है उसकी वजह से बच्चों के जहनों के अंदर, तो वो पूरी की पूरी जनरेशन जो उसके बाद आई हैं वो हम उसको उससे अलग नहीं हो सके। तो वो तो ठीक है कि एक सतही लेवल पे वो पाबंदियां नहीं है, टेलीविजन पे बहुत कुछ अब आप बोल सकते हैं, टॉक शोज में भी बहुत कुछ आप कह सकते हैं, लेकिन अनफॉर्चुनेट बात ये है कि तब जो शऊर लोगों में था एक आमिर के खिलाफ जो उठे थे और जो जिन्होंने मतलब इस जमहूरियत के लिए एक लड़ाई लड़ी, वो शऊर जो है मैं देखती हूँ कि वो शऊर जो है کہیں شاید ادھر ادھر غائب ہو گیا ہے دھرنوں میں یا جدھر بھی. اور دیکھیں آپ یہ بات بھی بالکل صحیح ہے کہ مثلاً آپ جس کا میں نے ذکر کیا بلاسفمی لا کا, اس میں جو وہ تو ہمیشہ سے تھا, وہ تو کالونیل قانون تھا, مطلب برٹش کے زمانے کا یہ قانون تھا, لیکن اس میں جو موت کی سزا جو ہے وہ ضیاء الحق نے تجویز ضرور کی تھی, لیکن فائنل سٹیمپ جو دیا تھا کہ صرف اور صرف یعنی کہ اس کی جو سزا ہے وہ موت ہے اور کوئی سزا ہو ہی نہیں سکتی, وہ نواز شریف کے زمانے میں 92 میں ہوا تھا. اور ہمارا ایک پلے ہے دیکھ تماشا چلتا بند, جو کہ بیسکلی بھی ایک بہت پروفیٹک پلے ہے, یعنی کہ جو آگے ایک فنکار جو ایک آرٹسٹ ہوتا ہے وہ دیکھ سکتا ہے کہ رائٹر جو ہوتا ہے وہ دیکھ سکتا ہے کہ آگے جا کے کیا ہوگا. تو اس میں ایک پیشن گوئی تھی اس پلے میں دیکھ تماشا چلتا بند میں, جو کہ آپ مائنورٹیز کے ساتھ کر رہے ہیں, آپ اپنے کرسچن بھائیوں کے ساتھ کر رہے ہیں, آپ احمدیوں کے ساتھ جو کر رہے ہیں, یہ آگ جو ہے یہ ایسے پھیلے گی کہ یہ آپ سب کے گھروں کو لپیٹ لے گی. اور وہ بالکل ویسے ہی ہوا, وہ 92 سے مطلب 2016 تک ہم لوگ وہ پلے کر رہے ہیں اور پورے پاکستان میں وہ پلے کیا ہے, چھوٹے بڑے شہروں میں. اور وہ بالکل اب بات جو ہے وہ صحیح ہو گئی ہے کہ وہ آگ جو ہے وہ ہم سب کو اب نگل رہی ہے. اور اب یہ صرف یہ بات نہیں ہے کہ آپ اقلیتوں کے ساتھ کیا سلوک کر رہے ہیں اور کیا کرتے رہے ہیں اس ملک میں, بلکہ اب تو یہ جو سیکٹیرینزم فرقہ واریت جو اس قدر ایک مطلب گھنونی شکل جو اختیار کر چکی ہے کہ مسلمان مسلمان کو مار رہے ہیں, اور کسی کو بھی مارنا میں تو سمجھتی ہوں, یا کسی کو بھی مطلب ٹالرنس ہی ختم ہو گئی نا. تو یہ تمام بیج جو بوئے گئے یہ ضیاء کے زمانے میں بوئے گئے اور اب ہم اس کا پھل کاٹ رہے ہیں, بہت ہی کڑوا پھل. تو یہ اسی لیے یہاں پہ میں سمجھتی ہوں کہ صحیح معنوں میں جمہوریت جو ہے وہ کبھی بھی نہیں آ سکتی, کیونکہ دیکھیں ایک بات جو ہمارے ایون جو پاکستان کا آئین ہے میں سمجھتی ہوں کہ اس میں بھی پوری طرح جمہوریت نہیں ہے, کیونکہ ایک نان مسلم جو ہے وہ کبھی ہیڈ آف سٹیٹ آپ کا نہیں بن سکتا. تو اس میں اس کا مطلب ہے کہ آپ نے اقلیتوں کو پوری مطلب پورے برابر کے حقوق نہیں دیے ہوئے. جب آپ اور جمہوریت ہے اس بات کی کہ آپ کا ہر سٹیزن جو ہے وہ ایکول ہے ان دا آئیز آف دی لا.
لیکن مطلب میں یہ کہوں گی کہ شاید دنیا کے بیشتر معاشروں میں اس طرح کی مساوات نہیں ہے, لیکن اس کے باوجود وہاں جمہوریت ہے, کیونکہ کچھ ملکوں میں یہ قانون ہے.
معاشروں میں تو نہیں ہے, جیسے مثلا اگر آپ انڈیا کا ایگزامپل لے لیں, انڈیا میں بھی بہت مسائل ہیں, لیکن ان کا جو آئین ہے ان کے آئین میں مطلب یہ چیز نہیں ہے کہ کوئی نان ہندو جو ہے وہ انڈیا کا صدر نہیں بن سکتا. تو اسی لیے انڈیا کے صدر مطلب مسلمان بھی ہوتے ہیں, سکھ بھی ہوتے ہیں, مطلب ان کے وزیر اعظم بھی ہوتے ہیں ڈفرینٹ ریلیجن.
نہیں میرا مقصد یہ نہیں تھا, میں اس کو ڈیفینڈ نہیں کر رہی اس بات کو,
یہ بتا رہی ہوں کہ جمہوریت ایکچولی پاکستان میں جب تک یہ تضادات جو ہیں یہ ہم لوگ ان چیزوں کو حل نہیں کریں گے, انکلوڈنگ مثلا جو ہماری سیکنڈ امینڈمنٹ ہے جو کہ احمدیوں کے خلاف ہے, جو کہ بھٹو کے زمانے میں جو سب سے بڑے مطلب ایک جمہوری لیڈر اس ملک کے تھے, لیکن ان کو بھی پریشرائز کیا گیا. اور ان کو پریشرائز کس نے کیا؟ سعودی گورنمنٹ نے کیا کہ یہ کرو گے تو پھر تمہیں مطلب وہ آئل اور پیسہ اور جو آپ کی ورکر سارے پھر گئے سعودی عربیہ کام کرنے کے لیے. تو یہ اس کے پیچھے بالکل یہ فیکٹ ہے, یہ میں بالکل مطلب غلط نہیں بات بتا رہی, لیکن لوگوں کو نہیں پتا کہ سعودی عربیہ
میرا میں یہاں پہ تھا جی تھوڑا سا میں
آ کے تو یہ بیٹھا وہاں کہ جی یہ چیز آپ اپنے آئین میں جب کانسٹیٹیوشن بن رہا تھا یہ آپ لے کے آئیں. تو جب آپ کے آئین میں اس قسم کی انٹالرنس ہے, جب آپ کے آئین میں اس قسم کی مطلب ہیٹ کو آپ کر رہے ہیں ایک کمیونٹی کے خلاف, تو پھر آپ جمہوریت ہو یا ڈکٹیٹرشپ ہو, میرے خیال میں جو گراؤنڈ ریئلٹی ہے وہ تو پھر نہیں بدلے گی.
اصل میں جو بات آپ سے کہہ رہی تھی اس وقت بھی کہ جیسے کہ امریکی آئین میں اگر یہ بات ہے کہ جو شخص مطلب بورن سٹیزن نہ ہو وہ یہاں کا پریزیڈنٹ نہیں بن سکتا. مگر اس کا مطلب یہ نہیں ہے کہ جو نہ ہو اس کے ساتھ بے انصافی ہوگی یا غیر جمہوری سلوک ہوگا یا اس کو. تو میرا مطلب یہ ہے کہ معاشرے ہم صرف اس کو ہم اس کو الزام نہیں دے سکتے کہ ایک بنیادی فرق کیا ہے. میرا خیال یہ ہے کہ یہ کس طرح سے آپ اپنا ملک چلاتے ہیں, کس حد تک آپ خود انصاف کرتے ہیں, کس حد تک خود بدعنوانی سے پرے رہتے ہیں, یہ سب چیزیں جب ہوتی ہیں تب وہ معاشرہ صحیح معنوں میں جمہوری بنتا ہے.
دیکھیں ایک میں پاکستان دیکھیں بدعنوانی اور کرپشن اور یہ تو مطلب پوری دنیا کا آپ دیکھ ہی رہے ہیں بینما لیگ سے, مطلب پوری دنیا کا مسئلہ ہے وہ, کوئی ایسی ہے صرف پاکستان کے حوالے سے آپ نہیں کہہ سکتے.
نہیں 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 میں نے کہا کہ ہر میں تو پہلے کہا
میں بات جو کرنا چاہتی ہوں کہ جب تک کہ پاکستان کے جو مسائل ہیں اس قدر جنونے اور جو کچھ ہو رہا ہے یہاں مذہب کے نام میں, میں سمجھتی ہوں کہ جب تک کہ سٹیٹ اور مذہب علیحدہ علیحدہ نہیں ہوں گے, جو کہ جنہ نے اپنی 11 اگست کی سپیچ میں کہا تھا کنسٹیچوئنٹ اسمبلی کو, جنہ صاحب نے کہا تھا کہ دا سٹیٹ ہیز نتھنگ ٹو ڈو وت دا ریلیجن ہیز نتھنگ ٹو ڈو وت دا افیئرز آف دا سٹیٹ, کہ یعنی ریلیجن جو ہے وہ آپ کا پرسنل بلیف ہے, آپ اپنے پرسنل حد تک جو مرضی آپ بلیف کریں لیکن اسٹیٹ کو ریلیجن سے مطلب کہ ایک ریلیجس اسٹیٹ وہ بالکل انہوں نے نہیں انویزج کیا تھا. لیکن اب آپ دیکھ رہے ہیں کہ
ہم ایک کالر کو لے لیتے ہیں اپنے یہاں پہ, محب علی کھوسو بےچارے نے بڑی دور سے بوروڑا کے گاؤں سے فون کیا ہے آپ سے, اور بہت یہ باشور قسم کے ہمارے لسنر ہیں, یہ نابینا ہیں اور بڑے شوق سے یہ پروگرام سنتے ہیں, تو یہ آپ سے ضرور کوئی اچھا سوال پوچھیں گے. جی محب علی کھوسو
باجی السلام علیکم.
جی وعلیکم السلام بھیا,
میں گڈ بروڑا سے حافظ محب علی کھوسو بات کر رہا ہوں اور میں میڈم کو پروگرام میں ویلکم کہتا ہوں. میرا میڈم سے سوال یہ ہے کہ اکثر ہم یہ کہتے رہتے ہیں کہ ہمارے فن کا قدر نہیں ہوتا ہے, لوگ فن کو چاہتے ہیں, فن سے محبت کرتے ہیں, اور جب فنکار کہیں بھی کوئی فن کا مظاہرہ کرتا ہے لوگ ان کو داد دیتے ہیں اور پیسے بھی انہیں دیتے ہیں. اگر فنکار دوست یہ کام کریں جب ان کی جب وہ فن عروج پہ ہوتا ہے تو ان کے پیسے بہت ہوتے ہیں ان کے پاس, وہ ایک کمیٹی بنائیں وہاں فنڈنگ کریں, جب کوئی فنکار خدا نہ خواستہ کوئی مشکلات میں ہو تو وہ ان کی مدد کریں, ایسا کیوں نہیں ہو سکتا, ایسا کیوں نہیں کرتے ہیں.
یہ انہوں نے وہی پہلے جو ہم بات کر رہے تھے روحی بانوں کے حوالے سے.
جی جی بالکل بالکل صحیح ہے, بالکل ایسا ہونا چاہیے, اور یہ نہیں ہے تو بہت انفارچونیٹ بات ہے, بالکل ہونا چاہیے اور کرنا چاہیے. اور ہمارے جو اتنے بڑے بڑے ٹیلی ویژن کی یہ پرائیویٹ ادارے بن گئے ہیں, چینلز بن گئے ہیں, جتنا پیسہ ہے ان کے پاس مطلب ایک آرگنائز طریقے سے مطلب بالکل یہ ہو سکتا ہے.
اچھا مدیہ ہم ایک چھوٹا سا وقفہ لے رہے ہیں ایک پرومو کے لیے اور اس کے بعد پھر آپ سے گفتگو ہوگی.
آواز دوست انعامی مقابلہ میری کہانی.
جب میں 10 سال کا تھا 12 سال کا تھا تو میں نے گٹار سیکھنا شروع کر دیا تھا.
ہماری اور آپ کی زندگیوں میں جنم لینے والی ایسی کہانیاں جنہیں اکثر کوئی سننے والا نہیں ہوتا.
ہم ایک عرصے سے آپ کو یہ کہانیاں سنا رہے ہیں لیکن ہم ہی کیوں, اب آپ کی باری ہے.
بہت ڈر لگتا ہے, بچے لوگ کو مارتے ہیں, بجلی کرنٹ لگاتے.
مائکرو فون کی دوسری جانب نہیں بلکہ اس کے سامنے ہمارے ساتھ ساتھ منتخب کہانیوں کو ہم آپ کی اپنی آواز میں اردو ریڈیو اور ویب پر سنوائیں گے.
پروگرام میں نشر ہونے والی ہر کہانی کسی نہ کسی انعام کی مستحق ہوگی.
2 لاکھ روپے لاؤ, اپنے بچیوں کو لے جاؤ.
آپ یہ کہانیاں ہمیں ای میل بھی کر سکتے ہیں urdu.feedback@voanews.com. کہانیاں بھیجنے کے لیے پاکستان میں ہمارا پتہ ہے میری کہانی وائس آف امریکہ اردو سروس, پی او باکس نمبر 1353 یعنی 1353 اسلام آباد پاکستان.
اور بھارت میں ہمارا پتہ ہے میری کہانی وائس آف امریکہ اردو سروس, پی او باکس نمبر 5437 یا 5437 نئی دلی 110011 بھارت. اردو سروس کے یہ پروگرام میڈیم ویو 972 پر پاکستانی وقت کے مطابق روزانہ شام 7 بجے سے صبح 7 بجے تک نشر ہوتے ہیں,
تو انتظار رہے گا آپ کی کہانیوں کا.
مزید تفصیلات کے لیے urdu.voa.com. آواز دوست انعامی مقابلہ میری کہانی.
انسان کو ہوش نہیں رہتا ہے, دنیا نا الٹ جاتی ہے.
تو سامین انتظار رہے گا میری کہانی کے لیے خطوں کا اور آپ کی. اچھا میں مدیہ ایک بات آپ سے پوچھنا چاہ رہی تھی, ویسے تو آپ بڑی خوش نصیب ہیں, بہت کم ہوتا ہے کہ اتنی آپ کی زندگی کیسے شخص کے ساتھ گزرے، ایک عورت یا مرد کے ساتھ، کہ ان دونوں میں اتنی ذہنی ہم آہنگی ہو، شوق بھی ایک سے ہوں، جو موٹیویشن ہے وہ بھی ایک سی ہو، اور زندگی بھی ایک طرح کی، ان کو پروفیشن بھی پھر ایک طرح کا مل جائے. تو شاہد صاحب کے ڈراموں میں ایک بڑا گہرا شعور ہے جو عورتوں کے مسائل ہیں ان کے بارے میں. یعنی وہ بہت اکثر میں ان کی جو زرد دوپہر جو پلے ہے، اور بڑا لمبا پلے ہے، اس میں تو بہت ہی خوبصورت ہے. آپ کا بھی میں داد دوں گی، آپ نے اتنا اچھا اس میں رول کیا. ہم ابھی تھوڑی دیر بعد اپنے سننے والوں کو جھلک سنوائیں گے، لیکن کیا شاہد صاحب میں پہلے سے ان میں یہ موجود تھی، یہ شعور موجود تھا، یا آپ کے ساتھ کی وجہ سے عورتوں کے بارے میں جو ایکٹیویزم ہے پیدا ہوا؟
نہیں، میرے خیال میں پہلے سے ہی ہوگا، تبھی میں ان سے میری یعنی کہ ایک وہ ہماری ذہنی طور پہ ظاہر ہے کہ بہت ہم ایک جیسا ہی سوچتے تھے جیسے آپ نے کہا، تو وہ پہلے سے ان کا تھا تھنکنگ تو ان کی تھی. یہ ضرور ہوا ہوگا کہ جیسے اب یہ جو پلے تھا بری، جو نیلے ہاتھ کا میں نے بتایا تھا، جوکا کے لیے شاہد نے پہلی دفعہ لکھا. اس وقت وہ لندن میں ہی رہتے تھے، ایکزائل میں تھے، ابھی پاکستان واپس نہیں آئے تھے. تو انہوں نے 87 میں یہ پلے لکھا، اور ہم نے پھر اجوکا تھیٹر میں یہ پہلا پلے شاہد کا کیا بری لاہور میں. تو وہ مطلب ظاہر ہے کہ اس نے، میں نے بھی اپنے ایکسپیرینسز بتائے جو ویمنز موومنٹ میں تھے اور جو کچھ پاکستان میں ہو رہا تھا، اور لیکن شعور تو ان کو ظاہر تھا، اور اسی لیے انہوں نے جیسے کہتے ہیں نا، یہ ابھی حال ہی میں کچھ سال پہلے انہوں نے منٹو پہ ایک پلے لکھا جوکا کے لیے، کون ہے گستاخ، بعد میں فلم بھی جو منٹو کی بہت مقبول ہوئی ہے، وہ بھی شاید کا اسکرپٹ تھا. تو اس میں جو ہمارا پلے ہے کون ہے یہ گستاخ، جو منٹو کے 7 سال پاکستان میں، مطلب ہندوستان سے جب وہ مائگریٹ کر کے پارٹیشن کے بعد لاہور آئے ہیں اور 7 سال یہاں رہے، جس میں کہ انہوں نے اپنی بہترین کہانیاں ٹوبا ٹیک سنگھ، کھول دو، ٹھنڈا گوشت، سب یہاں لکھی لاہور میں. تو اس میں وہ ان کا ایک ڈائلوگ ہے کہ منٹو کہتے ہیں کہ مطلب جب عورت کے بارے میں، کیونکہ منٹو نے بھی بہت عورتوں کے بارے میں لکھا،
جی،
اور انہوں نے کہا جب عورت کے بارے میں لکھتے ہیں تو پھر عورت بن جانا پڑتا ہے، جب تک کہ آپ وہ مطلب محسوس نہیں کریں گے کہ ایک عورت کی جو اندرونی کیفیت ہے اور ایک ہمارے سماج میں کیا اس مطلب اس کی حیثیت ہے، اور جو اس کے جذبات ہیں، اس کی سوچ ہے، وہ عورت بن کے ہی محسوس جب کرے کوئی رائٹر، تو تبھی پھر وہ منٹو جیسے مطلب جیسا انہوں نے لکھا، اور جس طرح شاہد اب لکھ رہے ہیں ڈرامے اپنے، خاص طور پہ جو ہمارے تھیٹر کے لیے لکھ رہے ہیں، بہت ہمارے پلیز جو ہیں وہ، ایک ہمارا پلے ہے کاری جو کہ یہ آنر کلنگ پہ، ہاں وہ بھی بہت پہلے، بہت عرصے سے ہم لوگ کوئی 20-25 سال سے وہ پلے کر رہے ہیں، اور وہ پورے پاکستان میں ہم نے کیا ہے، سندھ میں ہم نے کیا ہے، ساؤتھ پنجاب میں کیا ہے، ہر جگہ اس کو کیا ہے، پنجاب میں کیا ہے، اور وہ ہے یہی جو پنچایت کے فیصلے ہوتے ہیں، اور پھر یہ جو عورتوں کو،
اور ہمیشہ جو ہے وہ ہے نا کہ کہتے ہیں، مثال تو مختلف سی ہے کہ خربوزہ چھری پہ گرے یا چھری خربوزے پر، ہمیشہ ہر مسئلہ جو ہے اس میں نشانہ آخر میں عورت بنتی ہے. یہ ایک عجیب و غریب بات ہے کہ وہ بھائی نے چھیڑ دیا اگر زمیندار کے خاندان میں کسی کو، تو وہ بیٹی ہی کو یا بہن کو یا بیوی کوئی جو غریب آدمی کی ہے اس پہ ہاتھ ڈالیں گے.
دیکھیں اس میں بھی میں سمجھتی ہوں کہ ابھی مطلب جو شارمین بوئچنوئے نے ڈاکیومنٹری بنائی اور اس کو بہت سراہا گیا، اور بہت مطلب میں سمجھتی ہوں بہت فخر کی بات ہے پاکستان کے لیے کہ اسے آسکر ملا، لیکن بات یہ ہے کہ وہ بھی دیکھیں، وہ قانون جو ہے جس میں کہ یہ آپ فرگیو کر سکتے ہیں، یعنی کہ فیملی بیٹی کو قتل کیا بھائی نے، تو ماں جو ہے وہ بیٹے کو معاف کر سکتی ہے، بیکاز یہ آنر کلنگ جو ہے یہ کرائم اگینسٹ دا اسٹیٹ نہیں ہے. تو یہ بھی ان سو کالڈ اسلامک لاز میں मतलब शामिल होते हैं जो कि जिसके खिलाफ हम लोग लड़ रहे थे कि ये क्यों नहीं, आफ्टर ऑल एक औरत को कत्ल किया है, एक औरत को बेदर्दी से मारा गया है, तो वो क्राइम अगेंस्ट स्टेट होना चाहिए, ना कि वो क्राइम अगेंस्ट मतलब कि फैमिली उसको क्यों तय कर रही है.
बिल्कुल,
फैमिली को तो नहीं तय करना चाहिए कि वो
मतलब
वो
एक ऐसा ही कत्ल है जैसे कोई भी कत्ल होता है.
शाही जो निजाम है, पेट्रियार्कल जो सोच है, उसमें तो वो इसको कभी गुंजाइश ही नहीं देंगे कि वो औरत जो है वो अपनी मर्जी से शादी कर ले या वो अपनी मर्जी से जो करना चाहती है वो कर ले. और अक्सर उसमें भी झूठे इल्जाम लगते हैं. तो ये मैं समझती हूँ कि हमारा जो फोकस जो का रहा है हमारे ड्रामों का, जो हम लोग इस माशरे में कोई तब्दीली लाना चाह रहे हैं, लोगों की सोच में तब्दीली लाना चाह रहे हैं, उसमें हम मतलब मुख्तलिफ तरीकों से इन सारे टॉपिक्स को अप्रोच करते हैं. और वो हम जो हमारे कवानीन हैं उनको क्वेश्चन करते हैं, हम जो हमारी फरसूदा रिवायात हैं उनको क्वेश्चन करते हैं, और इस तरह कोशिश करते हैं कि जो हमारे ड्रामे देखें उनकी कहीं मतलब कम से कम सोचने की सलाहियत तो पैदा हो और वो सवाल करने की एक सलाहियत पैदा हो.
मैं क्योंकि थोड़ा वक्त है हमारे पास और मैं आपसे बहुत सी और बातें पूछना चाहती हूँ. एक झलक मैं चाहती हूँ कि ये जो जर्द दोपहर है उसकी एक झलक मैं अपने सुनने वालों को सुनाऊँ. उनको भी ड्रामा याद है, बहुत खूबसूरत ये प्ले, तो सुनिए जरा.
सनिया, मेरा भाई एक शैतान है जिसका चेहरा दौलत और ताकत के पर्दों में छुपाया गया है.
तो क्या ये तुम का पागलपन?
हाँ, इस बेचारी के पागलपन का जिम्मेदार भी वही है. सैतून का खावंद एक सादा और मेहनती आदमी था, हमारी गांव की कोठी का चौकीदार. वो बेचारा अपनी इज्जत की मुसलसल तौहीन बर्दाश्त ना कर सका और आखिर एक दिन उसने अपने आप को बंदूक से उड़ा दिया. उस सदमे से सैतून पागल हो गए.
बेचारी सैतून,
उसे अपने खावन से बहुत प्यार था. शायद इसीलिए वो मलिक साहब की ज्यादतियां सहती रही ताकि उसके खावन की जिंदगी बची रहे.
मगर कोई इतना जालिम कैसे हो सकता है?
लाजमाओं पर तो जुल्म की कोई हद ही नहीं थी, मगर सनिया, उस शख्स ने तो अपने खानदान वालों को भी नहीं बख्शा.
क्या मतलब?
मेरे मंगेतर की मौत का जिम्मेदार मलिक मेहरबान ही था.
तो आप मिस करती हैं टेलीविजन को मदिया? आपने काफी अरसे से.
मैं बिल्कुल नहीं करती क्योंकि मैं इतनी मसरूफ हूँ ये अपने थिएटर में, और जिस किस्म का मैं काम अब टेलीविजन पे देख रही हूँ, मैं आज ही बल्कि ये अभी आप ये मतलब इस शो से पहले मैं एक ड्रामा देख रही थी जिसमें मेरा बेटा, क्योंकि वो भी अब एक्टिंग करता है, टेलीविजन पे एक्टिंग कर रहा है, तो वो उसके ड्रामे फिर मजबूरन देखने पड़ते हैं. वैसे तो मैं देखती नहीं हूँ.
अच्छा.
तो वो मसलन उसमें मैं समझती हूँ कि इस कदर रेट्रोग्रेसिव एक सोच है. मसलन एक चीज मैं आपको बताती हूँ. अब देखिये, हर दूसरे ड्रामे में एक तो दो दो तीन तीन बीवियों के किस्से चल रहे हैं. अच्छा, मैं तो खुद मतलब आई डोंट थिंक मैं एक या दो लोगों को जानती हूँ जिनकी कोई दूसरी बीवी हो. आई थिंक दो लोगों का को मैं जानती हूँ मतलब पूरी जिंदगी में. अच्छा, यहाँ हर ड्रामे में एक तो ये हर आदमी जो है वो दो शादियां कर रहा है और दोनों बीवियां इकट्ठी रह रही हैं और जो भी मसले और सारे ये सब फैंटेसीज है हमारे जो ये डाइजेस्ट राइटर्स जो लिख रही हैं. अच्छा, दूसरी एक जो बहुत डेंजरस चीजें ये लोग कर रहे हैं कि मसलन इसी ड्रामे में आज मैं देख रही थी कि ये और जो तलाक का जो कॉन्सेप्ट है, अब आपको पता है कि ये मुस्लिम फैमिली लॉ ऑर्डिनेंस बना था यहाँ 1961 में, जिसमें के अयूब के जमाने में एक प्रोग्रेसिव ये लॉज थी खासतौर पे औरतों के हवाले से.
आईली कवानीन जो आए थे, बिल्कुल
आईली कवानीन जो थे, जो कि हमारे मौलाना साहब مطلب وقتاً فوقتاً اس کے خلاف ایک آواز اٹھاتے ہیں کہ یہ غیر اسلامی ہے, لیکن بہرحال اس میں یہ جو تین طلاق والا مسئلہ ہے یہ نہیں ہے, اور وہ تین طلاق سے کوئی طلاق نہیں ہوتی. جو قانون پاکستان کا ہے اس کے مطابق وہ پورا ایک سلسلہ ہے کہ آپ یونین کاؤنسل میں درخواست دیں اور اس کے بعد پھر تین مہینے کی وہ ساری نیگوشیشنز ہوتی ہیں اور پھر جا کے کہیں خلا یا طلاق یا جو بھی ہے وہ ہوتا ہے. اور یہ تین طلاق تو ایگزسٹ ہی نہیں کرتا ہمارے قانون میں, ٹھیک ہے نا, پاکستان کے قانون میں یہ نہیں ایگزسٹ کرتا. ہر دوسرے ڈرامے میں یہ تین طلاق کا جو کانسیپٹ, اب آپ لوگوں کو اس کے بجائے کہ شعور دلوائیں کہ جی یہ تین طلاق جو ہے یہ لیگل نہیں ہے, یہ تین طلاق 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 کہنے سے کوئی کسی کی طلاق نہیں ہوتی جب تک کہ آپ پوری قانونی کاروائی نہیں کرتے پاکستان کے قانون کے آئلی قانون کے مطابق. اور یہاں پہ یہ ہے, اتنی ریٹروگریسو سوچ ہے کہ یہاں آپ اس کے بجائے کہ ایک ملک جہاں پہ جہالت اتنی ہے آپ تھوڑی سی روشن خیالی وہاں پہ لانے کی کوشش کریں. ہماری یہ رائٹرز اور اکثر یہ خواتین رائٹرز ہیں, مطلب یہ ایکچولی غلط بیانی کر رہی ہیں. یہ میں اگزامپل دے رہی ہوں, تو کون ایسے ڈراموں کا حصہ بننا چاہے گا جو کہ بالکل آپ کے ذہنوں کو پتہ نہیں پسماندگی کی طرف لے جا رہے ہیں اور جن کا کوئی مقصد ہی نہیں ہے سوائے اس کے کہ آپ کو جو دیکھ رہے ہیں لوگ, اور خاص طور سے چونکہ عورتیں بہت بڑی آڈینسز ہوتی ہیں فضول ڈراموں کی, تو آپ ان کو مس گائڈ کر رہے ہیں,
آپ غلط انفارمیشن دے رہے ہیں. لیکن میں یہ بات آپ سے پوچھنا چاہتی ہوں, یہ تو مجھے پتا ہے کہ جن لوگوں کو تھیٹر سے عشق ہوتا ہے ان کا دل کہیں لگتا نہیں, اور ظاہر ہے کہ آپ دونوں میاں بیوی.
نہیں نہیں, میرا یہ ہے کہ میں مجھے ٹیلی ویژن پہ, کیونکہ ظاہر ہے ٹیلی ویژن کی ریچ تو بہت زیادہ ہے,
یہی میں آپ سے پوچھنا چاہ رہی تھی. بالکل میرا سوال یہ تھا آپ سے,
مطلب جو ہے جو جس قسم کا جب آپ نے جیسے کہا مطلب کمرشلائز اتنا زیادہ ہو گیا اور ریٹنگز کے سارے مسئلے ہیں, اس میں پھر جو سچ بولنا اور جو آرٹسٹک اس کی ٹروتھ ہے, مطلب اس کو تو بالکل ہی سیکریفائز کیا گیا ہے نا.
لیکن کیا یہ ممکن ہو سکتا ہے, کیونکہ ظاہر ہے کہ آپ کی ایک بہت زبردست ٹیم ہے, اور بجائے اس کے مطلب تھیٹر آپ کریں, لیکن کیا وہی چیزیں آپ اس کی گنجائش, مجھے معلوم نہیں ہے کیونکہ وہاں جو کیا فضا ہے, آپ خود پروڈیوس کر کے اور بنا کے اس طرح کے ڈرامے دے سکتے ہیں مختلف چینلز کو جن میں وہ باتیں ہوں جو کہ کہنی چاہیے اور جو آپ کہتے رہتے ہیں؟
میرے خیال میں اس کو کوئی زیادہ لے گا بھی نہیں, کیونکہ وہی بات ہے نا کہ آپ کارپوریٹ سیکٹر پہ ڈیپینڈنٹ ہیں, آپ کس چیز کو کتنے, وہ تو باقاعدہ میں نے سنا ہے, چونکہ ظاہر شاید بھی ٹیلی ویژن کے لیے وہ ابھی بھی لکھ رہے ہیں, وہ مطلب پی ٹی وی سے تو ریٹائر ہو گئے ہیں لیکن ٹیلی ویژن کے لیے وہ کبھی نہ مطلب کچھ نہ کچھ لکھتے رہتے ہیں, تو وہ یہی ہوتا ہے کہ سارا ریٹنگز کا ہوتا ہے کہ جی کتنے تھپڑ پر ایپیسوڈ عورت کو لگیں گے اور کتنی طلاقیں ہوں گی, کتنی دوسری بیویاں ہوں گی, مطلب یہ ایک فارمولاز بنے ہوئے ہیں. اور کچھ ہیں, میں ضرور میں کہوں گی کہ کچھ پلیز ہیں جو کہ ایک پازیٹیو لائٹ میں عورت کو دکھاتے ہیں, لیکن کم ہیں, اور زیادہ تر جو چل رہا ہے آج کل ٹیلی ویژن پہ وہ اسی قسم کی فرسودہ جو سوچ ہے اس کو بیان کر رہے ہیں. اور میں یہ ہے کہ ہو تو سکتا ہے, لیکن اس کی چونکہ یہ سارا ایک مارکیٹنگ کا مسئلہ ہے اور جو خریدنے والا ہے وہ ظاہر ہے اس کے اپنے پرائیورٹیز ہیں کہ کیا چیز مارکیٹ میں بکے گی, تو اگر عورت کو تھپڑ لگنا بکے گا تو وہ پھر وہ یہی چاہے گا, اور کہ اس قسم کی آپ مظلوم عورتیں اور یہ سب کچھ آپ دکھائیں. مظلوم عورتیں تو ہیں, لیکن ہمیں اپنے معاشرے میں یہ بھی دکھانا ہے کہ عورت اپنے حقوق کے لیے لڑ بھی سکتی ہے, عورت اپنا ایک پازیٹیو جو ایک عورت کا امیج ہے, مطلب جیسے ہماری کرکٹ ٹیم کتنا اس کے خلاف یہاں پہ لوگ بولے تھے کہ ایون مطلب شاہد افریدی صاحب نے کہا تھا کہ یہ کچن میں اپنی بریانیاں بنائیں, کرکٹ نہ کھیلیں, تو یہ تو ہماری سوچ ہے. تو آپ بہت کچھ ہے جو کہ کیا جا سکتا ہے, بٹ انفارچونیٹلی چونکہ اب یہ سارا مارکیٹ فورسز میں کنٹرولڈ ہے تو اس میں پھر ذرا آئی تھنک مشکل ہوتا ہے, لیکن امپاسبل نہیں ہے, اور کوشش کی جا سکتی. لیکن میرا تو اب چونکہ بالکل تھیٹر سے ہی میں اب ٹوٹلی فل ٹائم کمیٹڈ ہوں,
तो कैसे ऑडियंस है आपके थिएटर के, जो ऑडियंस आपका के जो ऑडियंस है, आप समझती हैं कि जो मैसेज आप लोग दे रहे हैं वो उन तक पहुंच रहा है? और
जी जी वो बिल्कुल पहुंच रहा है, और उसकी उसका सबसे बड़ा सबूत तो ये है कि 32 साल हो गए हैं अजोका को, मतलब हम लोग जब से काम कर रहे हैं बहुत मुश्किल हालात में काम किया है, हमारे प्लेस बैन भी हुए हैं, मार्शल लॉ के दौरान हुए हैं, मतलब जमहूरियत के दौरान हुए हैं, हमारा प्लेसपुर का वगैंजा ये जमात इस्लामी के कहने पे बैन हुआ, उनकी जो एमएनए थी कि जी ये, और मुशर्रफ के एनलाइटेंड जमाने में बैन हुआ जबकि एनलाइटेंड मॉडरेशन मतलब थी, और उन दिनों में इन्होंने इसको बैन कर दिया। तो क्योंकि वही होता है ना, जैसे अभी हमारे मतलब डी चौक पे जो धरना ये जो मजहबी पार्टियों ने कादरी की हिमायत में जो धरना दिया और उसको रोका ही नहीं, बिल्कुल हमारी हुकूमत जो थी वो पैरालाइज हो गई क्योंकि वो मतलब मौलाना हजरात जो थे वो वहाँ आके बैठ गए तो उनको आप हिला नहीं सके वहाँ से।
अच्छा, हमारे एक कॉलर लाइन पर
थे। मैं ये बात कर रही थी कि ये जो ऑडियंस है, मतलब वो जाहिर है कि वही आपका टेस्ट है कि भाई आपके प्लेस लोग देखने आते हैं, आप लोगों में कितने मकबूल हैं, और आप ये तो खैर कोई तरीका नहीं है कोई गेज करने का या उसका अंदाजा लगाने का कि कितना असर हुआ है लोगों की सोच पे, लेकिन मेरे ख्याल में कुछ ना कुछ असर तो जरूर होता है क्योंकि ड्रामा खासतौर पे थिएटर इतना पावरफुल मीडियम है कि आप लाइव आप देख रहे हैं, अपने सामने एक्टर्स को देख रहे हैं, और आप ऑडियंस और जो एक्टर्स की इंटरेक्शन होती है वो एक बहुत यूनिक चीज होती है, और जरूर एक असर होता है क्योंकि अजोका के देखा देखी बहुत से और ग्रुप्स भी बने हैं पूरे मुल्क में, और इस किस्म का जो थिएटर आप समझ कहते हैं पॉलिटिकल थिएटर या सोशल थिएटर, थिएटर फॉर सोशल चेंज जो है वो मतलब पाकिस्तान में मतलब अजोका जैसे ग्रुप्स ने मुतारफ की, यहाँ पे हमने की कराची में तहरीक निस्वा और दस्तक असलम अजहर साहब की जो ग्रुप था उन्होंने भी उसी वक्त उसी दिहाई में 80s में जब जिया के खिलाफ ये सारी मूवमेंट शुरू हुई थी
जी।
तो और लेकिन ये उसके बाद मैं समझती हूँ अब तो बहुत ही ज्यादा जरूरत है इस किस्म, मतलब वैसे तो बहुत फ्रीडम है टेलीविजन पे जो मर्जी उठ के आप बोल लें, और इजहार राय का भी एक ज्यादा मतलब प्रेस मीडिया वगैरह बहुत फ्री है, लेकिन ये है कि जो आई थिंक थिएटर के जरिए से आप लोगों तक पहुंचा सकते हैं जो वो एक्सपीरियंस एक लाइव एक्सपीरियंस होता है वो एक बहुत यूनिक एक्सपीरियंस होता है, और जाहिर है फिल्म भी बहुत इम्पोर्टेंट होती है, बहुत अच्छी अब फिल्में भी कुछ चंद एक बनना शुरू हुई है पाकिस्तान में।
अच्छा मदिया, सिर्फ 3 मिनट बाकी हैं और मैं चाहती हूँ एक सवाल, हमारे बहुत से सुनने वाले लाइन पे थे और वो बहुत जानना चाहते थे आपके बारे में पर्सनल, यानी ये बेटे का तो आपने जिक्र किया कि आपके बेटे जो हैं वो खुद भी
निर्वाण, उनका नाम है निर्वाण नदीम और वो प्लेज में।
तो कितने बच्चे कितने आपके?
मेरे 2 बेटे हैं, एक निर्वाण है और दूसरा छोटा वाला सारंग है, वो भी पढ़ रहा है। निर्वाण ने फिल्म मेकिंग की है, मास्टर्स भी फिल्म मेकिंग में किया है, लेकिन एक्टिंग का बहुत शौक है। छोटा सा ही था बल्कि नीले हाथ में था, वो पहला रोल उसका वो 3 महीने का था तो नीले हाथ में था, बुशरा अंसारी का बेटा बना हुआ था जी जेल में।
नाम आपने बहुत जबरदस्त रखे, दोनों बच्चे
होते हैं
जी जी।
वो अब तो माशाल्लाह 27 साल का है और अपना कर रहा है टेलीविजन पे, तो और छोटा भी छोटा पढ़ रहा है।
अच्छा, बहुत
सारंग है।
अच्छा लगा मदिया आप आई, और जाहिर है कि मैं कई लोगों के साथ मुझे मालूम है कि उनका फ़न और सियासत उन दोनों चीज़ों का अलग नहीं, क्योंकि उनका जो एक्टिविज्म होता है एक तरह से वो दोनों चीज़ें जुड़ी हुई होती हैं, लेकिन मुझे मालूम है कि हमारे बहुत से सुनने वाले आपके फ़न पे ज़्यादा आपसे बात करना चाहते थे थिएटर पे, आपके टीवी प्लेस पर। तो हम ज़रूर अब आप एक दफ़ा फिर आइए हमारे प्रोग्राम में और हमारे से बहुत
बुलाएंगे।
बिल्कुल,
बहुत अच्छा लगा, और बिल्कुल आपकी बात सही है कि ये मैं तो इसको अलग देख ही नहीं सकती ना, कि जो फन है वो एक रियल मतलब आपकी जिंदगी की रियलिटी की अकासी है, और उसमें आप जब तक के आप शऊर नहीं रखेंगे और एक जो पॉलिटिकल और सोशल एस्पेक्ट है उसको लेके, वो तो हर हर मतलब फन में, चाहे वो लिटरेचर है, चाहे वो फिल्म है, थिएटर है, जो कुछ भी है, उसमें जब तक कि आप अपनी सोसाइटी पे कमेंट नहीं करेंगे और आप अपने हालात पे कमेंट नहीं करेंगे,
खुलूस भी फन में जो है खुलूस होता है
और फन नहीं हो सकता,
उसी कन्विक्शन से आता है। अच्छा, मैं शुक्रिया अदा करती हूँ आपका बहुत बहुत नदिया, और इंशाल्लाह जब आइंदा आपसे बात होगी तो शाहिद साहब से भी होगी आपके साथ। अरसलान ने एक बहुत खूबसूरत गीत निकाला है आपके रंग दे बसंती, आपके अजोका का जो प्ले है,
भगत सिंह
का। जी जी बिल्कुल, तो हम वो सुनते हैं। सामीन शहनाज अजीज आपसे इजाजत चाहेगी, खुदा हाफिज।
खुदा हाफिज।
इस प्रोग्राम में जो नुक्ताहाए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे, और वो वॉइस ऑफ अमेरिका के मौक़िफ़ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।